بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین، پروگرام نسیم زندگی میں آپ سب کو بہت بہت خوش آمدید کہتے ہیں. امید کرتے ہیں آپ لوگ بالکل خیر خیریت سے بالکل ٹھیک ٹھاک ہوں گے. سلام عرض کرتا ہوں رباب آپ کی خدمت میں بھی.
وعلیکم السلام خورم، میں سلام عرض کرتی ہوں تو ناظرین کی خدمت میں اور پروگرام میں خوش آمدید کہتی ہوں، اور ساتھ ہی ساتھ اپنی طرف سے اور خورم کی طرف سے اور سحر اردو کی پوری ٹیم کی طرف سے آپ سب کی خدمت میں آج کے دن کے سلسلے میں، جو کہ امام محمد باقر علیہ السلام کی جو شہادت کا دن ہے اس سلسلے میں جو ہے تسلیت و تعزیت بھی پیش کرتی ہوں.
بالکل، اور ہم امید کرتے ہیں، مل کے دعا کرتے ہیں کہ آج کے دن کو بہانہ بنائیں اور تھوڑا سا امام باقر العلوم علیہ السلام کی زندگی کو جاننے کی کوشش کریں اور ان کی طرز زندگی کو اپنانے کی کوشش کریں.
بالکل ایسا ہی ہے. فرزند رسول امام محمد باقر علیہ السلام جو ہے، ان کا جو نام مشہور ہے باقر العلوم، جو ان کے جو لقب ہے اس سلسلے میں کہ وہ علم و دانش کی جو ہے وہ بلند ترین سطح جو تھی انہوں نے عبور کر لی تھی. بالکل، اور ہماری بھی کوشش یہی ہونی چاہیے کہ ہم جتنی یعنی کوشش کریں کہ بہترین علم جو ہے وہ حاصل کر سکیں.
بالکل، بڑھنا چاہیے آگے، اور ایسی ہستیوں ایسی شخصیات کی مدد لے کے زندگی میں آگے بڑھنے میں بہت آسانی ہوتی ہے.
بالکل،
چلتے ہیں پروگرام کے پہلے حصے کی طرف. ایک حدیث
جی ہاں
ملاحظہ فرمائیں گے، اور امام باقر علیہ السلام ہی کی
بالکل
ایک حدیث ملاحظہ فرمائیں گے مل کے، اور اس کے بعد پروگرام نسیم زندگی کو آگے بڑھائیں گے.
ہمارے ساتھ رہیے گا.
فرزند رسول حضرت امام محمد باقر علیہ السلام کا ارشاد گرامی ہے، نیک اور اچھی بات کو کسی سے بھی حاصل کرو اگرچہ اس نے اس پر عمل نہ کیا.
خوش آمدید کہتے ہیں آپ کو پروگرام نسیم زندگی میں. 7:30 بجے تہران ٹائم کے مطابق ہمیشہ آپ لوگوں کی خدمت میں حاضر ہوتے ہیں.
بالکل،
اور یہاں پر ہم لوگ آپ کو بتائیں گے اپنے مہمانوں کے سلسلے میں، ماہرین کے سلسلے میں جو آج پروگرام میں ہمارے ساتھ شامل ہوں گے.
جی ہاں، ڈاکٹر اشتیاق احمد جو ہے ہمارے ساتھ موجود ہوں گے گفتگو کے حصے میں، اور ان کا جو آج کا موضوع رہے گا پیدائشی نقائص کی وجوہات اور ان سے بچاؤ کا طریقہ.
بہت زبردست بہت اہم موضوع ہے، ان شاء اللہ آپ لوگ ان کی گفتگو سنیں گے، امید کریں گے آپ کو پسند آئے گی. دوسری طرف ہم آپ لوگوں کو لے کے جائیں گے اسلام آباد کی طرف، جہاں پر ہمارے ساتھ ہوں گے حسنین عباس کردیزی صاحب، اور انشاءاللہ ہمارے ہفتے کا موضوع جو چل رہا ہے غیبت کرنا یا چغل خوری، پیٹھ پیچھے کسی کے بات کرنا، بے شک وہ حقیقت پہ مبنی ہی کیوں نہ ہو، اس موضوع پہ انشاءاللہ وہ بات کریں گے. اور خاص طور پہ آج کے دن کا موضوع ان کا رہے گا غیبت کے انفرادی، سماجی اور دنیاوی اثرات، نقصانات، اس موضوع پہ انشاءاللہ وہ ہم لوگوں سے گفتگو کریں گے.
بالکل ایسا ہی ہے. اور خرم، اس کے علاوہ ناظرین پروگرام کے دوران جو ہے وہ مختلف راستوں سے جو ہے پروگرام میں شامل ہو سکتے ہیں. ناظرین اب جانتے ہیں واٹس ایپ اور وائبر کے نمبر، اور خرم جو ہے ان نمبرس پر آن لائن ہے. کوئی بھی سوال ہمارے محترم ماہرین جو ہے تشریف لاتے ہیں، یا ہفتے کے موضوع کے بارے میں آپ کچھ کہنا چاہیں تو واٹس ایپ اور وائبر کے ذریعے میسج کے ذریعے آپ ہمیں کہہ سکتے ہیں.
بالکل ایسا ہی ہے. یہاں پر رباب میں جلدی سے اپنے ہمارے ویور جو ہمیشہ ہمارے ساتھ ہوتے ہیں ان کے نام پڑھتا جاؤں. انیسہ فاطمہ صاحبہ ہمارے ساتھ ہیں، نیاز حسین صاحب شفقت محمد کشمیر سے، مسز شفاعت صاحبہ ہیں، اور اس کے علاوہ علی پارک صاحب ہیں ہندوستان سے، انہوں نے کچھ تصاویر بھی ہمارے ساتھ ہمارے لیے پیش کی. انیسہ زیدی صاحبہ ہیں، اور اس کے علاوہ محمد حسن صاحب ہیں، انہوں نے بھی ہمیں ہماری تصویر ہمارے ساتھ. محمد یوسف صاحب نے کشمیر سے کچھ بہت اچھے فرمان جو ہیں ماں باپ کی، بہرحال ان کی جو اہمیت ہے اس سلسلے میں انہوں نے بھیجے ہیں. احسن علی صاحب نے، سہیر علی اکبر صاحب ہیں، انہوں نے کچھ تصاویر بھیجی ہیں ہمارے لیے. اور جی بہت سے اور بھی پیغامات ہیں، انشاءاللہ پروگرام میں ساتھ ہم پڑھتے رہیں.
جی خورم، جی ہاں بالکل ایسا ہی. پہ تمام ناظرین کا ہم جو ہے وہ شکریہ ادا کرتے ہیں کہ وہ پروگرام کے دوران جو ہے ہمارا بھرپور ساتھ دیتے ہیں. ہم آپ کے بہت بہت شکر گزار ہیں. اس کے علاوہ ناظرین facebook.com/sutmorningshow پر بھی آپ ہم سے رابطہ کر سکتے ہیں. ہمارے تمام پروگرام جو ہے وہاں پہ باقاعدہ اپلوڈ ہوتے ہیں، تو آپ وہاں پر بھی ہم سے رابطہ کر سکتے ہیں.
جی تو بہرحال ہم لوگ ابھی آپ کو بتاتے چلیں کہ ہمارے ساتھ جو ہے مختلف طریقوں سے آپ لوگ پروگرام میں ہمارے ساتھ شامل ہو سکتے ہیں. اسٹوڈیو کے نمبر آپ لوگ دیکھیں گے بھی اسکرین پہ، اس کے علاوہ nasimzindagi@gmail.com ہے اس کے ہینگ آؤٹ پہ، اور اس کے ساتھ ساتھ اس کے گوگل پلس کے پیج پہ بھی ہم لوگ موجود ہوتے ہیں. وائبر واٹس ایپ کے نمبر جیسے رباب نے بتایا کہ آپ لوگ اسکرین پہ دیکھیں گے، آپ لوگ ہمارے ساتھ رابطے میں رہیں.
جی ہاں بالکل ایسا ہی ہے. اور میرے خیال سے خورم اب وقت ہوا ہے ورزش کا.
جی بالکل ورزش کا. हाँ, लेते हैं,
साथ मिलकर देखते हैं हमारे प्लैटीज का हिस्सा, और इसके बाद जो है प्रोग्राम को आगे बढ़ाएंगे। हमारे साथ रहिएगा।
بسم اللہ الرحمن الرحیم۔ ناظرین السلام علیکم، ہمیں امید ہے کہ آپ جہاں کہیں بھی ہوں گے بخیر و عافیت ہوں گے۔ آج ہم جو ورزش آپ کو سکھانے جا رہے ہیں اس کے ابتدائی اسٹیپس ہم آپ کو پہلے سکھا چکے ہیں۔ اس سلسلے میں میں آپ کو بتا دوں کہ اگر آپ کا وزن زیادہ ہے اور اسی طرح کی کوئی تکلیف ہے تو آپ یہ ورزش نہ کریں۔ اگر آپ کی کلائی، کوہنی یا شانے میں تکلیف ہے تو پھر آپ یہ ورزش نہ کریں، کیونکہ اس سے تکلیف ہو سکتی ہے۔ تو ہم شروع کرتے ہیں، ہم لیٹنے کی حالت میں یہ ورزش کریں گے۔ ناک سے سانس لیں گے اور ٹھڈی کو گردن سے لگائیں گے، پانچ گنتے ہوئے نیچے آئیں گے، چار، تین، دو، ایک، اور ہاتھ زمین پر پہنچ جائے گا اور آگے کی طرف بڑھیں گے، اور شانوں کی چوڑائی میں ہاتھ کھلے رہیں گے، سانس لیں گے، سانس چھوڑتے ہوئے ہاتھ اوپر لے آئیں گے۔ اس سے پہلے کے اسٹیپ میں ہم ہاتھ کو سر کے اوپر لے جاتے تھے اور پھر نیچے کی طرف لے آتے تھے، اور آج کے اسٹیپ میں ہم ہاتھ اور پیر دونوں کو آگے کی طرف لے آئیں گے اور پھر واپس لے آئیں گے۔ تو تیار ہوتے ہیں۔ میں آپ کو پھر خلاصتاً بتاؤں کہ پہلے مرحلے میں ہم ہاتھ کو اوپر لے آتے تھے اور پھر پیر اپنی جگہ پہ رہتا تھا، اور بعد میں پیر کو اوپر اٹھاتے تھے، اور اب ہم ہاتھ کو اوپر لے جائیں گے اور پھر ہاتھ کو سر کے پیچھے لے جائیں گے اور پیروں کو بھی ہم موڑیں گے۔ شروع کرتے ہیں۔ پیر شانوں کی چوڑائی میں کھلے رہیں، ناک سے سانس لیں گے اور پھر پہلو کے بل موڑیں گے، ہاتھ اوپر اور پیر بھی اوپر، سانس چھوڑتے ہوئے ہاتھ پیر آگے لے آئیں گے، سانس لے کر پیچھے جائیں گے اور پھر ہاتھ کو اوپر لے جائیں گے اور سانس چھوڑتے ہوئے پیر کو موڑیں گے اور پھر پہلے والی حالت میں لے آئیں گے اور پہلے والی حالت میں آ جائیں گے۔ ناظرین جو باتیں میں نے بتائی ہیں ان پر بہت زیادہ توجہ رکھیں۔ بہت زیادہ اہم نقطہ یہ ہے کہ آپ کی کمر میں تکلیف نہیں ہونا چاہیے۔ اگر پیٹ سے کنٹرول نہیں کریں گے تو پھر بہت مشکل ہو جائے گی، اور اگر دیکھیے کمر اس طرح سے نیچے آئے گی تو پھر کمر میں تکلیف ہو سکتی ہے۔ تو پیٹ کے مسل سے اس اسٹیپ کو کنٹرول کریں، اور پھر میں کہہ دوں کہ اگر کمر میں تکلیف ہے تو آپ بالکل بھی یہ ورزش نہ کریں۔ اسی طرح سے کمر داہنی یا بائیں طرف بھی نہیں گھومنی چاہیے۔ تو جب آپ کا جسم مضبوط ہو جائے تب یہ اسٹیپ آپ انجام دیں۔ ناظرین یہ اسٹیپ ہم آپ کو ایک بار پھر دکھاتے ہیں۔ اگلے پروگرام تک کے لیے ہمیں اجازت دیجیے، خدا حافظ۔ آپ گھر میں ہمیں دیکھتے ہوئے یہ اسٹیپ انجام دیجیے۔ پیر شانوں کی چوڑائی میں کھلے رہیں، ہاتھ بھی اسی طرح سے سانس لیں گے اور سانس چھوڑتے ہوئے ہاتھ اوپر لے آئیں گے، پیٹ اندر کی طرف کھینچا رہے، پھر سانس لیں گے اور سانس چھوڑتے ہوئے ہاتھ اور پیر آگے کی طرف پیچھے لے جائیں گے، سانس لیں گے اور سانس چھوڑتے ہوئے سر کے پیچھے ہاتھ کو لے جائیں گے، سانس لیں گے، ایک بار پھر کرتے ہیں، سانس لیں گے، سانس چھوڑتے ہوئے ہاتھ پیر آگے، سانس لیں گے، ہاتھ سر کے اوپر، سانس لیں گے، سانس چھوڑتے ہوئے ہاتھ سر کے پیچھے، سانس لیں گے، سانس چھوڑتے ہوئے ہاتھ نیچے۔
جی ناظرین، آپ لوگوں نے ورزش بھی کر لی، جان بھی منا لی، اور یہاں پر رباب ہمارے ساتھ جو ہے مسز شہباز صاحبہ نے ماں کی اہمیت کے بارے میں بھی کچھ تصاویر ہمارے لیے بھیجی ہیں،
شکریہ۔
اور یہاں پر انہوں نے ایک فرمان بھی ہمارے پاس ہمارے لیے شیئر کیا، اور امام جعفر صادق علیہ السلام کا فرمان ہے، فرماتے ہیں امام، مومن کے لیے صبح کے وقت کچھ کھائے پیے بغیر گھر سے جانا، باہر جانا مناسب نہیں، کیونکہ صبح کو کھانا کھا کے جانا عزت اور احترام کا باعث بنتا ہے. تبھی تو ہمارے بزرگ کہتے تھے نا کہ جی صبح سویرے ناشتہ ضرور کر کے کچھ کھا کے ضرور.
ناشتے پہ بہت زور دیا جاتا تھا ہمارا, لیکن آج کل تو میرے خیال سے جو ہے وہ الٹا ہوتا ہے اور ناشتے کے بغیر ہی ہم نکل جاتے ہیں گھر سے. لیکن بالکل آپ کی صحت پر بھی اس کے بہت اچھے اثرات ہیں اور ناشتہ ضرور کرنا چاہیے.
بالکل, اور بہت سے ہمارے اور بھی رباب بہت سے پروگرام ہمارے پیغامات آئے ہیں, لیکن
بہت شکریہ.
ان شاء اللہ ہم پروگرام کے درمیان پڑھتے رہیں گے نا. وقت ہوا ہے ہمارا کہ ہم لوگ اسلام آباد کی طرف.
جی ہاں بالکل, جہاں پر مولانا حسنین گردیزی صاحب ہمارے ساتھ.
بالکل حسنین عباس گردیزی صاحب ہمارے ساتھ موجود ہیں. اور اگر میری آواز آپ تک آ رہی ہے مولانا صاحب, آپ کی خدمت میں سلام عرض کرتا ہوں اور آپ کو پروگرام میں خوش آمدید کہتا ہوں.
بہت شکریہ, میں بھی آپ سب کو اور سامعین کو ناظرین کو سلام عرض کرتا ہوں.
مولانا صاحب موضوع جیسے کہ آپ کو علم ہے, غیبت اور چغل خوری اور پیٹھ پیچھے بات کرنے کے سلسلے میں ہماری بات چل رہی ہے پورا ہفتہ, اور اس سلسلے میں آج آپ سے بات کرنا چاہ رہے تھے ہم کہ انفرادی اور دنیاوی کیا مشکلات کا ہمیں سامنا سماجی طور پہ کرنا پڑتا ہے اس بیماری اس مشکل کی وجہ سے.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. غیبت ایک ایسی بیماری ہے جس کے اجتماعی طور پر معاشرے پر بھی نقصانات مترتب ہوتے ہیں.
صحیح.
اور انفرادی طور پر بھی انسان کی اپنی شخصیت پر بھی برے اثرات مترتب ہوتے ہیں.
جی.
تو پہلے میں انفرادی جو نقصانات ہیں اس غیبت سے انسان کو لاحق ہوتے ہیں ان کا تذکرہ کروں گا, اور پھر اجتماعی نقصانات کی طرف آتا ہوں. دیکھیے, سب سے پہلا جو نقصان غیبت کرنے والے کو ہوتا ہے وہ یہ ہے کہ وہ معاشرے کے اندر خود وہ قابل اعتماد نہیں رہتا.
صحیح.
کیونکہ معصوم علیہ السلام کا فرمان ہے کہ ایسے شخص سے ڈرو جو تمہارے سامنے کسی کی غیبت چغل خوری کر رہا ہے, تو یقین جانو کہ یہ بھی آپ کی کسی اور جگہ پر جا کر چغل خوری کرے گا. تو اس سے کیا ہے کہ چغل خور یا جو غیبت کرنے والا ہے اس کا جو اعتماد ہے وہ اپنا اعتماد کھو دیتا ہے. دوسری بات یہ ہے کہ سب سے بڑا نقصان اس کو یہ ہوتا ہے کہ وہ دوسروں کے عیوب پر نگاہ رکھتا ہے اور ان کو ہی بیان کرتا ہے, اپنے عیوب اور اپنے اندر جو خامی اور نقائص ہے وہ اس کو بھلا دیتا ہے. اس کا نتیجہ یہ نکلتا ہے کہ وہ ہمیشہ دوسروں کے عیوب کو تلاش کرتا رہتا ہے اور اپنے عیوب سے غافل ہو جاتا ہے. نتیجہ تن وہ اپنی اصلاح سے غافل ہو جاتا ہے.
جی.
خود سازی, اپنا تزکیہ اور اپنی اصلاح سے بالکل غافل ہو جاتا ہے.
صحیح.
اور پھر اس طرح سے وہ ہلاک ہو جاتا ہے اور ہلاکت کے دہانے پر پہنچ جاتا ہے.
صحیح.
تیسرا جو اس کا نقصان ہوتا ہے وہ یہ ہے کہ آخرت میں اس کا بہت زیادہ نقصان اس کو لاحق ہوگا, کہ روایت میں ہے کہ غیبت کرنے والا اگر توبہ بھی کر لے تو سب سے آخر میں بہشت میں داخل ہوگا.
صحیح.
اور اگر وہ توبہ کیے بغیر مر جائے تو سب سے پہلے جہنم میں غیبت کرنے والا ہی داخل ہو جائے.
اچھا.
تو یہ جو آخرت کا عذاب ہے اور آخرت کا نقصان ہے یہ بہت بڑا خسارہ ہے, اور اس میں اعمال اس کے ضائع ہو جاتے ہیں, حبط ہو جاتے ہیں. روایات میں ہے کہ جب قیامت والے دن کچھ لوگوں کے ہاتھ میں نامہ اعمال دیا جائے گا تو وہ تعجب کریں گے اور تعجب سے کہیں گے یہ تو ہمارا نامہ اعمال نہیں ہے.
اچھا.
تو کہا جائے گا کہ خدا تو کسی چیز کو کم نہیں کرتا اور کسی بھی چھوٹی سے چھوٹی چیز کو بھی جو ہے ضائع نہیں کرتا.
صحیح.
تو کیا مسئلہ ہے؟ تو وہ جواب دیں گے کہ ہم نے تو بہت سارے نیک اعمال انجام دیے تھے لیکن ہمارے نامہ اعمال میں وہ نیک اعمال درج نہیں ہے. تو
صحیح.
انہیں بتایا جائے گا کہ وہ نیک اعمال جو تم نے لوگوں کی غیبتیں کی تھی تمہارے نیک اعمال ان کے نامہ اعمال میں شامل کر گئے. اور اسی طرح سے اگر نیکیاں کم ہو جائیں تو جن کی ہم غیبت کر رہے ہیں ان کے گناہ غیبت کرنے والے کے نامہ اعمال میں لکھے جاتے ہیں.
اچھا.
تو یہ اس کو انفرادی جو نقصانات ہیں کہ آخرت میں بھی عذاب, ہلاکت, اعمال کا ضائع ہونا, اور دنیا میں اپنی اصلاح سے انسان غافل ہو جاتا ہے. اب ہم اجتماعی اور سماجی طور پر جو غیبت کے اثرات ہیں اور جو نقصانات ہیں ان کی طرف ایک نگاہ ڈالتے ہیں.
جی.
اور اس کو اجمالی طور پر عرض کرتے ہیں.
جی.
دیکھیے, اسلامی معاشرہ ہو یا کوئی بھی معاشرہ ہو, اس کی بنیاد اور باہمی تعلقات جو انسانوں کے درمیان ہیں وہ ایک دوسرے پر اعتماد اطمینان پر مبنی ہے.
صحیح.
اور یہ اعتماد جب ہوگا اور باہمی احترام ہوگا ایک دوسرے کا تو اس سے ہی پھر یہ معاشرہ ترقی کی طرف بھی جائے گا اور اجتماعی زندگی کو معاشرتی زندگی کو جاری رکھ سکے گا. اگر یہ اعتماد اور اطمینان نہ ہو تو انسان ایک دوسرے کی نہ تو مدد کر سکتے ہیں اور نہ ہی آپس میں مناسب اور شائستہ روابط قائم کر سکتے ہیں.
صحیح.
اور ان روابط کی بنیاد حسن ظن ہے. لہذا اسلام نے ہر اس چیز سے منع کیا ہے جس سے معاشرے کے اندر لوگوں کے درمیان بد اعتمادی پیدا ہو اور یہ اطمینان کی کیفیت کا خاتمہ ہو. لہذا بدگمانی سے اور وہ چیزیں جو بدگمانی کا سبب بنتی ہیں، سوء ظن کا سبب بنتی ہیں اور لوگوں کے درمیان حسن ظن کو ختم کرتی ہیں، ان میں سے ایک عامل اور اہم ترین عامل غیبت ہے. بس اسلام نے غیبت سننا، غیبت کرنا اور دوسروں کے معاملات کا کھوج لگانے کو منع فرمایا ہے، کیونکہ اس سے جو معاشرے کے تعلقات کی بنیاد ہے اس کو ضرر پہنچتا ہے اور وہ ختم ہوتی ہے. دوسرا اس کا پہلو یہ ہے کہ اسلام نے معاشرے کے امن و امان کے لیے بھی چند چیزیں، چند اصول وضع کیے ہیں. معاشرے کے اندر امن و امان اس وقت قائم ہو سکتا ہے کہ جب ہم ان اصولوں کی پابندی کریں. اس میں سے ایک باہمی احترام ہے. جس طرح سے اسلام نے دوسرے انسانوں کی جان و مال کو محترم قرار دیا ہے، اسی طرح سے اسلام نے اس کی عزت و آبرو کو بھی محترم قرار دیا ہے، بلکہ بعد میں اس کی عزت و آبرو کا تحفظ اور اس کی حفاظت اس کی جان و مال سے زیادہ اہمیت رکھتی ہے. انسان بعض دفعہ ایسا ہے کہ اس کی جو شخصیت قتل ہے اس کے شخص کے قتل سے زیادہ اہم اور زیادہ نقصان دہ ہوتا ہے. غیبت جب کی جاتی ہے تو کسی انسان کی شخصیت کا قتل کیا جاتا ہے. غیبت انسان کی عزت و آبرو کو ختم کر دیتا ہے. غیبت انسان کی دوسرے انسان کی
جی. مولانا حسنین عباس گردی صاحب بہت بہت شکریہ ادا کرتے ہیں آپ کا. بہت زبردست آپ کے ساتھ گفتگو رہی ہماری انشاءاللہ، اور امید کرتا ہوں کہ ہمارے ناظرین کو بھی آپ کی گفتگو پسند آئی ہوگی. بہت اہم نکات کی طرف آپ نے اشارہ کیا. اور جی رباب
جی بالکل، ہر زاویے سب چاہے وہ انفرادی اور سماجی ہو، اور غیبت کرنے کے نقصانات جو ہے مولانا صاحب نے اس بارے میں گفتگو کی کہ کس طرح سے ہم جو ہے کسی اور کی جو شخصیت پر جو ہے ایک انگلی اٹھاتے ہیں اور ہمیں اس چیز کا کوئی حق نہیں ہے. کیونکہ دیکھیے خرم، کوئی انسان بے عیب نہیں ہوتا، ہر کسی میں کوئی نہ کوئی عیب ہوتے ہیں، لیکن یہ کہ اپنے عیبوں کو چھپانا اور پھر دوسرے میں اگر کوئی عیب ہے بھی یا نہیں آپ الزام لگا رہے ہیں تو میرے خیال سے درست نہیں ہے.
بالکل ظاہری بات ہے. اور ایک بڑا اہم نقطہ جو مولانا صاحب کی گفتگو میں تھا وہ یہ تھا کہ جو شخص اس راہ پہ چل پڑتا ہے تو اس کو اپنی شخصیت کو نکھارنے کا وقت ہی نہیں ملتا، وہ اپنی شخصیت کو بالکل بھول جاتا ہے
اور دوسروں کی شخصیت کو خراب کرنے میں جو ہے وہ لگا رہتا ہے.
جی بالکل. تو اب وقت ہوا ہے رباب ایک مختصر سا میرے خیال سے ہمارے پاس جو ہے ایک پروگرام دیکھتے ہیں مل کے، اور اس کے بعد پروگرام نسیم زندگی کو آگے بڑھائیں گے.
ہمارے ساتھ رہیے گا.
آپ کی فرحت انگیز سانسوں کی تلاش میں آئی ہوں، آہ کے سفر کا وقت قریب ہے مگر ٹھہرنے کا وقت زیادہ نہیں ہے. افسوس کے وقت کے لمحات ٹھہرنے، رکنے اور آپ کی زیارت کرنے کی اجازت نہیں دے رہے ہیں. ماحول پرسکون ہے اور ایسی نوازش بخش نسیم کہ جو سحر کے وقت چلتی ہے. اپنا وقت چھوڑ کر آپ کے دربار میں ہوں کہ جو سونے چاندی کا ہے اور آپ کے اختیار میں ہے. خاتون جنت، اے کریمہ اہل بیت حضرت فاطمہ معصومہ، میں خشک بیابان اور بنجر زمین پر خشک ہو چکی ہوں. حیات و زندگی گناہوں سے لبریز ہے اور آپ کی شہرت باعث اضطراب ہے. آپ نے اسی شورازار اور مسترب دل میں اپنی محبت کے بے دریغ بیج بوئے اور میں ہوں کہ نادان. اے محدثہ آل ابا، دیکھیے کہ سخت دل شکستہ ہوں اور گلے و سر تک گناہوں سے آلودہ ہوں، اور جو کچھ بچا ہے وہ صرف یہ سوختہ گلا ہے، اور آہ و نالہ کی فریادیں مجھے جلائے دے رہی ہیں۔ اگر بے قصوں کی آہ و فریاد اچھی بات ہے تو چاہیے کہ نالہ و فریاد کروں، چونکہ آپ کے دربار کی بھکارن ہوں، چاہتی ہوں کہ پناہ لوں اور تمنا و آرزو اور آنسوؤں کے ساتھ معبود حقیقی کو پکاروں، مگر کبھی اپنے گناہگار ہاتھوں کو دیکھتی ہوں اور خود اپنے سے کہتی ہوں کہ کیا یہ ہاتھ دق الباب کرنے اور آپ کے حرم مطہر میں داخل ہونے کی لیاقت پا سکیں گے؟ آیا پھر سعادت حاصل کر سکوں گی کہ خدا کو آپ کی پاکیزگی و طہارت کی قسم دوں تاکہ وہ مجھے گناہوں سے پاک کر دے؟ کہتے ہیں کہ بزرگوں اور کرم فرماؤں کے دربار میں غریب بن کر داخل ہو تاکہ غنی و ثروت مند بن کر باہر آ سکو۔ اے کریمہ اہل بیت اور اے زینب امام رضا، میں دولت مند بننے کے لیے نہیں آئی ہوں، بلکہ آئی ہوں کہ اگر نہ بھگائیں اور لائق سمجھیں تو آپ کے حرم مطہر سے واپس نہ جاؤں۔
ناظرین خوش آمدید کہتے ہیں آپ کو، اور ایک خوبصورت سی آپ نے رپورٹ ملاحظہ فرمائی، امید کرتے ہیں آپ کو پسند آئی ہوگی۔ یہاں وقت ہوا ہے ہمارے گفتگو کے حصے کا، اور ڈاکٹر اشتیاد احمد ہمارے ساتھ یہاں پر اسٹوڈیو میں موجود ہیں۔ چلیں گے رباب کے پاس تاکہ رباب گفتگو کے حصے کو شروع کر سکیں۔
بہت شکریہ خرم آپ کا۔ جی ہاں ناظرین، ڈاکٹر اشتیاق احمد ہمارے ساتھ موجود ہیں، بہت ہی ایک اہم موضوع جو ہے آج ڈاکٹر صاحب کے ساتھ ہم اس پر گفتگو کریں گے، پیدائشی ناکائز کی وجوہات اور ان سے بچاؤ کا طریقہ، اور میرے خیال سے اس سلسلے میں ہماری معلومات جو ہے وہ بہت کم، اور انشاءاللہ کوشش کریں گے ڈاکٹر صاحب آج ہمیں جو ہے اس سلسلے میں معلومات دیں۔ السلام علیکم ڈاکٹر صاحب۔
وعلیکم السلام۔
ڈاکٹر صاحب بہت شکریہ آپ نے پروگرام کے لیے وقت نکالا۔ ڈاکٹر صاحب، ایک موضوع جو پیدائشی ناکائز کی وجوہات ہے اور اس سے بچاؤ کا طریقہ، ایک اہم موضوع، اور ہمارے معاشرے میں شاید اس سلسلے میں تھوڑی معلومات جو ہے ہماری کم ہے، اور پھر آگے چل کر جو ہے بہت سے مسائل کا سامنا کرنا پڑتا ہے۔ میں چاہوں گی آپ گفتگو کا آغاز کریں۔
ایکچولی برتھ ڈیفیکٹس جو ہیں، پیدائشی ناکائز ایسے جو جن میں ایک بچہ جو ہے وہ اب نارمل پیدا ہوتا ہے، اس میں کچھ اب نارملٹیز ایسی بھی ہوتی ہیں کہ جن پر کچھ خاص توجہ دینے کی ضرورت نہیں، کہ جیسے جیسے وقت گزرتا جائے گا اور وہ خود بخود ہی ٹھیک ہوتی جائیں گی، لیکن کچھ ایسی ہیں جن کو بہت زیادہ توجہ کی ضرورت ہے، اور ان میں جو نقائص ہیں، پیدائشی نقائص ہیں، کچھ ایکسٹرنل ہوتے ہیں، کچھ انٹرنل ہوتے ہیں۔ ایکسٹرنل وہ جو ہم اپنی عام زندگی میں جن کو مطلب آبزرو کرتے ہیں اپنے ارد گرد کے لوگوں میں، لیکن جو انٹرنلز ہوتے ہیں وہ بہت زیادہ سویئر ہوتے ہیں، اور ان جو پیدائشی نقائص ہیں ان کی شدت جو ہے اس بات کو ڈٹرمن کرتی ہے کہ ایک بچہ جو ہے اس کی عمر کتنی ہوگی۔ اگر جو نقص ہے، ڈیفیکٹ ہے، وہ بہت زیادہ سویئر ہے تو ارلی ایج میں ہی جو بچے کی وہ ڈیتھ ہو جاتی ہے اور ریکوری کے چانسز بہت کم ہوتے ہیں۔ دوسرا، کچھ بچے جو جن کے باڈی فلوئڈس جو ہیں وہ پراپر ورک نہیں کر رہے ہوتے، اس کا مطلب یہ ہے کہ ان کا جو میٹابولک جو ہے وہ سسٹم وہ ٹوٹلی ڈسٹرب ہوا ہوتا ہے، جس کی وجہ سے وہ جو خوراک کھاتے ہیں وہ اس سے جو انرجی جو ہے وہ پیدا نہیں ملتی۔ ان میں جو جنرل ہیں کچھ ایکسٹرنل، جیسے کلیفٹ پیلٹ ہے، یعنی اوپر والا جو ہونٹ ہے وہ کٹا ہوتا ہے، کٹا سا ہوتا ہے، ہاتھ پاؤں جو ہیں وہ ٹیڑھے ہوتے ہیں، سم ٹائم ایسے ہوتے ہیں کہ آپ نے آبزرو کیا ہوگا کہ ہاتھ کی انگلیاں جو ہیں وہ پانچ کی بجائے جو ہیں وہ چھ یا سات ہوتی ہیں، یا کچھ ایکسٹرنل جو ہے نکل آتی ہیں، اور پاؤں جو ہیں وہ سم ٹائم انگلیاں نہیں ہوتی، وہ کلف ہوتی، یعنی وہ ٹوٹلی وہ آپ डिस्टिंग्विश नहीं कर सकते कि ये मतलब पाँव है या नहीं है, क्योंकि वो प्रॉपर उसकी नहीं होती,
बने नहीं होते सही तरह वो आज़ाद। ठीक है,
वो प्रॉपर डेवलपमेंट नहीं हुई होती।
ठीक है जी।
उसमें आगे क्लेफ्ट पैलेट है, ये ज़्यादातर जो है वो जेनेटिकली होता है कि अगर माँ बाप में है तो उसके बहुत ज़्यादा चांसेस होते हैं कि वो आगे जो
बच्चों में
बच्चों
भी
में
है।
भी आएंगे।
ठीक है
उसके बाद कंजेनिटल हार्ट डिजीज़ है, जैसे ये आप मतलब देख सकते हैं
जी,
कि वो बच्चे का जो ऊपर वाला होंठ है वो कटा हुआ है,
बिल्कुल
ये जेनेटिकली होता है कि माँ बाप में है तो फिर आगे जो है वो बच्चों में
बच्चों में भी
भी
आएगा।
आएगा।
ठीक है,
लेकिन इस बात के आप ये डिटरमिन नहीं कर सकते कि अगर आप प्रॉपर ट्रीटमेंट करवाते हैं तो ऑफ स्प्रिंग यानी आने वाले बच्चों में औलाद में जो है वो इसके चांसेस बहुत
कम
कम
हो जाएंगे।
हो जाएंगे।
ठीक है,
लेकिन इसके डिपेंड करता है कि आपने ट्रीटमेंट करवाई है या
नहीं
नहीं
करवाएंगे।
करवाई।
ठीक है,
लेकिन ये अब मतलब बच्चा पैदा हो जाता है उसमें ये क्लेफ्ट पैलेट होता है, तो अब मतलब मेडिकल इतनी मतलब तरक्की कर गई है कि आप इसका मतलब इलाज करवा सकते हैं,
पैदाइश के बाद भी।
ऑपरेशन पैदाइश के बाद जो है वो
ठीक है,
ऑपरेशन के ज़रिए जो आप इसका इलाज करवा
करवा
सकते
सकते हैं।
हैं।
ठीक है जी,
उसके बाद आगे जो मुख्तलिफ अगर हम देखें तो ड्रग्स के इस्तेमाल करने से भी जो इसकी बहुत सारी वजूहात
ठीक है,
मतलब जन्म लेती हैं कि असाबी निज़ाम जो है वो डिस्टर्ब हो जाता है, आपका जो लंग सिस्टम है वो डिस्ट्रॉय हो जाता है, आपका जो तनफ्फुस का अमल है
जी वो पूरा
रेस्पिरेटरी
सांस लेने
सिस्टम
का
जो है
सिस्टम जो है।
वो सारा ख़राब हो जाता है।
ठीक,
अब और देख लीजिए कि मतलब हाथ है वो बच्चे की 5 की बजाय 6 उंगलियां हैं, वो 7 पे पाँव हैं, वो आप डिस्टिंग्विश नहीं कर सकते कि वो जो उंगलियां हैं वो जुड़ी हुई हैं आपस में,
बिल्कुल जी,
और सम टाइम जो है वो प्रॉपर डेवलपमेंट नहीं हुई
ये
होती,
बाजू बना ही
जो
नहीं होता।
बाजू बना नहीं होता, या अगर बना होता है तो वो टेढ़ा होता है, वो
अच्छा
प्रॉपर उसकी जो है वो अलाइनमेंट नहीं होती,
ठीक,
या बहुत ज़्यादा शॉर्ट होते हैं, कोई बॉडी ऑर्गन्स बहुत ज़्यादा शॉर्ट होते
होते हैं।
हैं।
ठीक है डॉक्टर, मैं ये सवाल पूछना चाहूँगी, आपने इशारा किया इस तरफ कि एक जो हमारे पास ये डिसऑर्डर है जो या ये नकाइस जो होते हैं ये जेनेटिक तौर पर होते हैं, और
जेनेटिकली
एक जो है वो इन्वायरमेंट है, या जिस तरह आपने कहा कुछ चीज़ें हम जैसे दवाइयाँ वगैरह इस्तेमाल करें, हम चलते हैं जेनेटिक की तरफ कि आया हम जेनेटिक पर कंट्रोल कर सकते हैं जब एक खातून हामला है, उस वक्त कोई ऐसे हम काम कर सकते हैं या उससे पहले या उसके बाद कोई ट्रीटमेंट कर सकते हैं?
असल में ये डिपेंड करता है कि बाद में तो इसके चांसेस बहुत ज़्यादा कम
कम हो
होते
जाते हैं
हैं।
जी। ठीक है,
बिफोर प्रेगनेंसी जो है वो आपको प्रॉपर एडवाइस लेनी चाहिए कि अगर
ठीक,
आप देख लें कि आपको अगर इस तरह का कोई मसला है तो आप अपने जेनेटिक काउंसलर से मिलें, उसके साथ डिस्कस करें कि आया
जी
आपको मतलब ये प्रोसेस कैरी करना भी चाहिए या नहीं
नहीं
करना
करना
चाहिए,
चाहिए। ठीक
क्योंकि
है,
ये डिपेंड करता है इस बात पे जो ये ही नहीं है कि बच्चा जो है वो अफेक्टेड होगा, सम टाइम ऐसी कॉम्प्लिकेशंस भी आ जाती हैं कि वो फीमेल खुद भी जो है वो
मुश्किलात का शिकार हो।
मुश्किलात का शिकार हो जाती है आने वाली ज़िंदगी में। तो बिफोर जो है प्रेगनेंसी से अगर जेनेटिकली आपको कोई मसला दरपेश है,
ठीक है,
पेरेंट्स में दोनों ज़रूरी नहीं है कि फीमेली,
हाँ,
अगर मेल को भी कोई मसला दरपेश है तो उसको भी जो जेनेटिक काउंसलर है वो
उससे
उससे
रुजू करना चाहिए।
रजू करना चाहिए।
यानी डॉक्टर साहब, हम यहाँ पर ये कह सकते हैं कि खुद दोनों माँ बाप को अच्छी तरह जो है अपनी जो है मुख्तलिफ, अगर उनको कोई बीमारी में मुबतला है या मिसाल के तौर पर कोई भी इनको ऐसा डिसऑर्डर है, तो अच्छी तरह जो है वो डॉक्टर की जेर नज़र रहते हुए ही जो है इस चीज़ की जो है वो प्लानिंग करे, यानी अगर एक खातून हमला होना चाहती तो इस चीज़ की वो प्लानिंग करे। डॉक्टर साहब, गुफ्तगू आपसे जारी रहेगी और बहुत ही बेहतरीन तरीके से आप हमें मालूम दे रहे हैं पैदाइशी नकायस और इसकी वजूहत और इससे बचाव का तरीका। आपके जहन में नाज़रीन कोई भी सवाल हो तो हमें ज़रूर बताइएगा। फिलहाल हम चलेंगे खुर्रम की तरफ। जी खुर्रम,
बहुत शुक्रिया रुबाब जी, आप लोगों की गुफ्तगू जारी रहेगी। यहाँ पर एक मुख्तसर सा वक्फा हम लोग लेंगे और उसके बाद अपने नाज़रीन की खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। जी नाज़रीन, आपकी खिदमत में हाज़िर हैं एक बार फिर आज के दिन के सिलसिले में। आप सब की खिदमत में तसलीह ताज़ियत पेश करते हैं इमाम मोहम्मद बाकरुल उलूम की शहादत के सिलसिले में। चलेंगे गुफ्तगू के हिस्से की तरफ, रुबाब के पास।
बहुत शुक्रिया खुर्रम, आपका बहुत शुक्रिया। और जी नाज़रीन, आप जानते हैं डॉक्टर इश्तियाक अहमद हमारे साथ मौजूद हैं, पैदाइशी नकाइस जो है हम उसका उस पर गुफ्तगू कर रहे हैं। डॉक्टर साहब, चलते हैं वजूहात की तरफ। ऐसा क्या होता है कि एक बच्चा जब पैदा होता है तो उसमें कोई एबनॉर्मलिटी, अब चाहे वो जैसे आपने कहा एक्सटर्नल हो या इंटरनल हो, क्या ऐसा क्यों होता है?
इसमें दो तरह के इफेक्ट्स होते हैं, एक इन्वायरमेंटली और एक जैसा कि मैंने पहले आपको बताया है जेनेटिकली।
जी,
इन्वायरमेंटली में ये है कि ड्यूरिंग प्रेगनेंसी किस कंडीशन में है,
ठीक है,
समटाइम ऐसी सीवियर इन्फेक्शन भी हो जाती हैं जिसकी वजह से जिसका असर जो है वो डायरेक्ट बच्चे पर पड़ता है। माँ तो खुद इग्नोर करती रहती है कि मतलब वो मेडिसिन लेती रहती है, फिर जब वो इन्फेक्शन के लिए मेडिसिन लेती है अगर वो बहुत ज़्यादा सीवियर किस्म की है तो उसके भी जो कॉम्प्लिकेशन जो हैं वो बच्चे पर पैदा होंगे। दूसरा है जेनेटिकली, जब आने वाली जो खसूसियात हैं, जो माँ बाप की खसूसियात हैं, वो जब बच्चे में आती हैं तो अगर उनमें कुछ इस तरह के डिफेक्ट्स हैं तो फिर वो क्रोमोसोम एक जो खसूसियात आगे ट्रांसफ़र होती हैं माँ बाप से बच्चों में, अगर उनमें डिफेक्ट आ जाता है तो वो आया बच्चे में भी वो जाहिर आएगा।
तो ये जेनेटिक का मसला है,
जेनेटिक्स का मसला।
जी डॉक्टर साहब, ये तस्वीर भी यहाँ पर है,
ये इन्वायरमेंटली इफेक्ट है, मतलब जो ड्रग्स वगैरह यूज़ करते रहते हैं कि मतलब वो प्रॉपर डेवलपमेंट नहीं होती, चाहे वो जिस एक्सटर्नली और इंटरनली तो अफेक्ट होते ही होता है ज़ाहरी बात है, लेकिन एक्सटर्नली भी समटाइम ऐसे असरात जो हैं वो ज़ाहिर होते हैं कि बच्चा जो उसके चेहरे की या हाथों और पाँव की जो है वो ऐसी बीमारियां जन्म लेती हैं जो वो बाद में उनकी रिकवरी नहीं होती।
यानी हम ये बात कर रहे हैं यहाँ पे मुख्तलिफ दवाइयों का इस्तेमाल, जब एक खातून हामिला है तो हमें ऐसे रिएक्शन बनते हैं, उसमें
ऐसे रिएक्शन मिलते हैं, या समटाइम ऐसे है कि ड्यूरिंग प्रेगनेंसी वो स्मोकिंग और शराब नोशी वगैरह जो है वो सिगरेट नोशी वो उसको कंटिन्यू रखती है तो जाहिर बात है वो उसका असर वो बच्चे पर भी पड़ता है।
ठीक है डॉक्टर साहब, हम चलते हैं इस तरफ कि और कोई ऐसी सब रोज़मर्रा की ज़िंदगी में एक हामला खातून जो है वो मुख्तलिफ चीज़ें भी खाती है, और मिसाल के तौर पर बाहर का पोल्यूशन भी है, बहुत सारी ऐसी चीज़ें हैं जो हम बोल सकते हैं कि शायद वो बच्चे पर जो है इसका असर पड़े, और कोई ख़ास ऐसा नुकता जिस पर इशारा करना चाहेंगे?
इसमें सबसे ज़्यादा जो बेहतर है कि ड्यूरिंग प्रेगनेंसी जो है वो आपको प्रॉपर आराम करना चाहिए, और दूसरी अपने खुराक का जो है वो ख़ास ख्याल रखना चाहिए।
सही।
और जो बाकी डेवलपिंग कंट्रीज़ में अब हम ज़्यादातर ये गौर करते हैं कि जो घर का माहौल है वो बहुत ज़्यादा टेंस होता है, जिसका जो माँ जो है वो असर लेती है, अगर माँ असर लेगी तो वो डायरेक्टली उसका असर जो है वो बच्चे पर पड़ता है, यानी ये इन्वायरमेंटली फैक्टर्स में आ जाता है।
जी डॉक्टर, एक सवाल और मेरे जहन में आया, बहुत से बच्चे इस तरह होते हैं जो दिखने में, जैसे अभी तस्वीरें जो हमने देखी तमाम, इनमें में कोई ना कोई जिस्मानी जो है वो नुक्स था, मसला था, बहुत से बच्चे देखने में बिल्कुल ठीक होते हैं लेकिन जहनी तौर पर जो है वो उनमें कोई ना कोई मसला होता है, ये
ये जेनेटिक्स जेनेटिक जो है वो सिंड्रोम है, और इसमें ये है कि जो क्रोमोसोम्स हैं वो उसका डिसऑर्डर होता है जिसकी वजह से उसका असाबी निज़ाम जो है वो प्रॉपर डेवलप नहीं हुआ होता,
नहीं होता।
इसके मतलब छोटी सी है कि जब भी कोई सिस्टम मतलब डेवलप होता है बच्चे में तो एक क्रोमोसोम माँ की तरफ से आता है, एक बाप की तरफ से आता है, तो ये आपने जो कहा है कि मतलब उनकी समझ बूझ की सलाहियत जो है वो कम होती है, तो जब वो क्रोमोसोम आपस में कंबाइन होते हैं तो वो प्रॉपरली जो है वो उनकी डेवलपमेंट नहीं हुई होती, जिसकी वजह से उनका असाबी निज़ाम जो है वो कमज़ोर होता है, वो फिर देखने में तो ठीक है लेकिन वो उनके डिसीजन पावर जो है वो फैसला करने की कुव्वत जो है वो बहुत कम होती है या ना होने के बराबर होती है।
डॉक्टर साहब, इससे पहले कि हम इसके बचाव की तरफ आएं या जो प्रिवेंटिव मेजर्स हैं उस तरफ आएं, तो मैं ये पूछना चाहूँगी कि एक खातून जब हामिला होती है या मिसाल के तौर पर या जो है मियाँ बीवी जो प्लानिंग करते हैं कि हमने जो है बच्चे की तरफ यानी बच्चा चाहिए हमें, तो कब जो है वो डॉक्टर से रुजू करें, जो है जब वो खातून हामला हो जाती है 2 महीने में 3 महीने में या उससे पहले वो रुजू करें कि ऐसे मसाइल का सामना ना करना पड़े उनको?
असल में एक छोटा सा मतलब ये पॉइंट है वो मैं आपको बताना चाहता हूँ अपने नाज़रीन के लिए, वो ये है कि अब ज़्यादातर जो है वो ख़ानदान में शादियाँ जो हैं वो उनका रिवाज ज़्यादा है,
खानदानी शादियाँ आपस
खानदानी
में,
शादियाँ,
ठीक है,
उसमें ये मतलब हम इस बात से इनकार नहीं कर रहे, लेकिन अगर आपने खानदान में करनी है तो वो आप पहले एक मेडिकल जो है वो चेकअप करवा लें कि आया आपको कुछ इस तरह के सीवियर जो है वो कॉम्प्लिकेशंस तो नहीं है जो आने वाले बच्चे की जो है वो उसकी ज़िंदगी पर असरअंदाज होंगे। जो थर्ड जनरेशन है, अगर एक ख़ानदान में बार बार शादियां हो रही हैं तो उसकी थर्ड जनरेशन में जाके 25% चांसेस जो हैं वो होते हैं कि किसी भी इस तरह की अबनॉर्मेलिटी जो है वो वजूद में आ सकती है।
अच्छा,
और उसके बाद आपने जो क्वेश्चन किया है कि कब रुजू करना चाहिए, रुजू तो जारी बात है पहले करेंगे, आप ड्यूरिंग प्रेगनेंसी करेंगे तो वो बहुत ज़्यादा जो है वो फिर आपको दूसरे मसाइल का सामना करना पड़ेगा। अगर पहले करेंगे तो फिर आपको डॉक्टर बेटर एडवाइस दे सकता है कि कब आपने मतलब प्रेगनेंसी कैरी करनी है या कब नहीं करनी। आया आप मतलब कुछ इस तरह की आपको डिजीज़ है जिसकी आप पहले ट्रीटमेंट करवाएं, उसके बाद जो है वो आप प्रेगनेंसी जो है वो कैरी करें।
लेकिन डॉक्टर साहब, यहाँ पर अभी ईरान में तो ऐसा ही जो है हमने देखा है कि जब दो यानी एक कपल जब शादी करना चाहता है तो उनके हर किस्म के जो है एग्जामिनेशन या हर किस्म के जो है वो टेस्ट करवाए जाते हैं। अब चाहे वो फैमिली में हो यानी ख़ानदानी शादी हो या चाहे वो आपस में जो है जैसे ख़ानदान में ना हो, तो लेकिन हमारे यहाँ इन चीज़ों का रिवाज नहीं है।
असल में एक तो गवर्नमेंट के रूल्स और उनकी इंस्ट्रक्शंस, दूसरा ये है कि वो तालीम की कमी
जी।
इसको मतलब तालीम की कमी इस सेंस में कह सकते हैं कि लोग इस बात को इग्नोर कर देते हैं, यानी इसको इम्पोर्टेंस नहीं देते,
अहमियत ही नहीं देते,
अहमियत नहीं देते,
ठीक है।
इस वजह से जो है वो ज़्यादातर कॉम्प्लिकेशंस बाद में पैदा होती हैं,
ठीक है।
अगर आप पहले कर लेंगे मतलब आप प्रॉपर एडवाइस ले लेंगे, मेडिकल चेकअप करवा लेंगे, तो सम टाइम ऐसे भी होता है कि एक जो है पार्टनर, लाइफ पार्टनर वो बिल्कुल ठीक होता है,
ठीक है,
लेकिन दूसरा जो है अगर उसको कुछ इस तरह का मसला दरपेश होता है लेकिन वो मेडिकल ट्रीटमेंट नहीं करवाते और बाद में जाके जो है वो उनकी ज़िंदगी में फिर बहुत सारे मसाइल जन्म लेते हैं,
जी हाँ।
ठीक है, वो लड़ाई झगड़े और दूसरे सोशल जो प्रॉब्लम्स हैं वो क्रिएट होते हैं।
डॉक्टर साहब, अगर माँ में किसी चीज़ की डेफिशिएंसी हो, कमी हो, मिसाल के तौर पर मैं बात करूँ आयरन की किसी चीज़ की, तो इसका असर बच्चे पर पड़ता है?
जी पड़ता है। इसमें आप ख़ास तौर पर ड्यूरिंग प्रेगनेंसी जो है वो आप अपनी डाइट का प्रॉपर जो है वो ख्याल रखें,
ठीक
है। आपकी डाइट जो है विटामिन से भरपूर होनी चाहिए। अगर आपकी डाइट विटामिन से भरपूर नहीं है तो आजकल मार्केट में जो है सिंथेटिक आर्टिफिशियल जो है विटामिन वो भी अवेलेबल हैं
जी।
तो आप मतलब उनको भी यूज़
कर सकते हैं और अपनी जो है जिस कमी को जो आपके जिस्म में है उसको पूरा कर सकता है। डॉक्टर इश्तियाक अहमद, गुफ्तगू आपके साथ जारी रहेगी। नाज़रीन, हमारी जो है गुफ्तगू चल रही है पैदाइशी नकायस और इसकी वजूहात और इसके बचाव का तरीका। कोई भी सवाल आपके जहन में हो तो आप हमें बताइए, अभी के अभी डॉक्टर साहब से जो है आपके सवाल का जवाब लेकर हम आपको देंगे। नाज़रीन, अब हम चलेंगे खुरम की तरफ। जी खुरम,
बहुत शुक्रिया रुबाब। यहाँ पर हमारे साथ फौजिया साहिबा हैं कश्मीर से, उन्होंने कहा है कि ईद उल अज़हा आ रही है और ईद उल अज़हा जैसे ही नज़दीक आनी शुरू होती है तो मुख्तलिफ़ किस्म के कार्टून और जोक्स हम भेजना शुरू कर देते हैं कुर्बानी के सिलसिले में। तो उन्होंने कहा है कि ये जो है मेरे ख्याल में, उनके ख्याल में, फौजिया साहब के ख्याल में, कि ये सही एक इकदाम नहीं है। मजाक उड़ाना एक ऐसे अमल का जिसको मुकद्दस कहा गया है कोई अच्छी बात नहीं है, तो ऐसे कामों से परहेज किया जाए ईद कुर्बान के आसपास। इमाम मोहम्मद बाकिरुल उलूम अलैहिस्सलाम की शहादत का दिन है आज। कुछ फरमान मैं इमाम की आपकी खिदमत में पेश करना चाहता हूँ। इमाम फरमाते हैं कि अच्छी बात, अच्छा काम किसी से भी सीख लो, बेशक वो शख्स उस काम को खुद अदा ना भी करता हो तब भी उससे सीख लो। ये मत बहाना बनाओ कि भाई वो खुद तो ये काम नहीं करता तो मैं उससे क्यों ये काम सीखूं या उससे क्यों ये काम लूं। फिर इमाम फरमाते हैं कि अगर कमाल तक पहुँचना है, दीन की समझ को ज़्यादा करो, अपना सब्र, मुसीबतों पर सब्र करो और खर्च ज़िंदगी को संभालने की कोशिश करो, तब कमाल दीन पर पहुंच सकोगे। उसके बाद इमाम फरमाते हैं कि कोई शख्स आलिम नहीं बन सकता जब तक वो अपने से ऊपर वाले या अपने से बेहतर से हसादत ना करे और अपने से नीचे वाले को हकारत की निगाह से ना देखे। उसके अलावा इमाम मोहम्मद बाकर अलैहिस्सलाम फरमाते हैं, जिस शख्स की नीयत अच्छी होती है अल्लाह ताला उसकी रोज़ी में इजाफा करता रहता है। इसके अलावा इमाम मोहम्मद बाकर अलैहिस्सलाम फरमाते हैं, जो शख्स अपने घर वालों से अच्छा रवैया रखता है अल्लाह ताला उसकी उम्र में इजाफा करता है। उसके अलावा इमाम मोहम्मद बाकर अलैहि सलाम का एक और फरमान आपकी खिदमत में हम पेश करेंगे। बेहतरीन बात, जो बात बेहतरीन बात जो आप अपने लिए पसंद करते हो कि आपके लिए कही जाए, वही बात दूसरों के लिए भी कहो। उसके अलावा इमाम फरमाते हैं कि नेमतें अल्लाह ताला की तरफ से बढ़ती रहती हैं, मगर इसके इंसान शुक्र करना बंद कर दे। और इमाम ने फरमाया कि कोई भी गुनाहों से नहीं बच सकता, मगर इसके कि वो अपनी ज़बान को कंट्रोल में रख सके। ये कुछ इमाम मोहम्मद बाकर अलैहि सलाम के फरमान थे जो आपकी खिदमत में पेश किए। यहाँ पर एक मुख्तसर सा वक्फा लेंगे और फिर आपकी खिदमत में हाजिर होंगे। हमारे साथ रहिएगा। हमारे प्यारे प्यारे नाज़रीन की तस्वीरें जो उन्होंने हमारे साथ शेयर की हैं, बहुत शुक्रिया अदा करते हैं। हमारे प्यारे नाज़रीन जो इस तरह की तस्वीरों को हमारे साथ शेयर करते हैं, बहुत शुक्रिया अदा करता हूं। और हमेशा से हम लोग आपको कहते हैं कि कोशिश करें कि अपनी ली हुई तस्वीर को हमारे साथ शेयर करें तो बहुत ज़्यादा बेहतर होगा। अलबत्ते हमारे साथ बहुत से नाज़रीन ने अपनी ली हुई तस्वीर भी हमारे साथ शेयर की हैं, शुक्रिया अदा करते हैं आपका। और उसके अलावा अगर आप चाहते हैं कि किसी किस्म के मसाइल आपके इलाके में हैं, उनकी तरफ हमारी तवज्जो दिलवाना चाहते हैं, तो वो तस्वीर भी आप हमारे साथ शेयर कर सकते हैं, ताकि हम आप हमारे प्रोग्राम के तवसुत से दूसरों तक वो उन तस्वीर को दिखाया जा सके। जी, ये एक जो है और तस्वीर थी हमारे नाज़रीन ने हमारे साथ शेयर की हैं, बहुत शुक्रिया अदा करता हूँ आपका। और ये आखिरी तस्वीर है। बहुत शुक्रिया नाज़रीन, आप लोग हमारे साथ इसी तरह तस्वीर अपनी जो भी हैं वो हमारे साथ शेयर करते रहें, शुक्रिया अदा करता हूँ। चलेंगे हम लोग वापस लौटेंगे रुबाब की तरफ।
जी बहुत शुक्रिया खुर्रम आपका। जी हाँ, बहुत शुक्रिया, आपने जो है वो बेहतरीन अकवाल हमारे नाज़रीन के लिए भी पेश किए और उम्मीद करूँगी हम सब इन पर अमल करने की पूरी पूरी कोशिश करेंगे। डॉक्टर इश्तियाक अहमद हमारे साथ मौजूद हैं, हम चलेंगे डॉक्टर साहब की खिदमत में। और डॉक्टर साहब, हम बात करे थे पैदाइशी नकायस वजूहात पर भी हमने बात कर ली है, और अब हम चलते हैं इससे बचने का तरीका या इसका इलाज, आप क्या कहना चाहेंगे?
इसमें जो है जो बर्थ डिफेक्ट्स हैं इसको मतलब हम आसानी से डायग्नोज कर सकते हैं।
अच्छा,
ड्यूरिंग प्रेगनेंसी और आफ्टर प्रेगनेंसी और आफ्टर बर्थ। इसके जो एक प्रीनेटल टेस्ट होता है जो मतलब फीमेल को करवाना चाहिए, जिससे पता चलता है कि आया बच्चे की डेवलपमेंट जो है वो प्रॉपर हो रही है, बच्चे के ऑर्गन्स जो हैं वो प्रॉपरली नर्श कर रहे हैं या नहीं कर रहे, और किसी भी तरह की अगर कोई प्रॉब्लम है तो फिर डॉक्टर जो है वो ड्यूरिंग प्रेगनेंसी आपको ऐसी मेडिकेशन जो है वो तजवीज़ कर सकता है जो आगे बच्चे में जो मजूर कॉम्प्लिकेशन हैं वो उनको
ठीक है, जो कमी बच्चे में हो पूरी हो जाए,
पूरी हो जाए
ठीक है।
और अगर किसी ये फिर इस टेस्ट से मतलब हम ये भी डिटरमिन कर सकते हैं कि अगर कोई इन्फेक्शन सीवियर किस्म की है तो आया वो बच्चे पर असरअंदाज तो नहीं हो रही।
अच्छा।
जैसे आजकल मतलब अल्ट्रासाउंड जो है वो यूजुअली फीमेल्स ड्यूरिंग प्रेगनेंसी जो है वो
करवाती
हैं, तो इससे मतलब ये बात डिटरमिन करने में आसानी हो जाती है कि आया बच्चे की जो डेवलपमेंट है वो प्रॉपर तरीके से हो रही है या नहीं हो रही। और भी बहुत सारी डिजीज़ हैं जो मतलब हम कर सकते हैं, डिटरमिन कर सकते हैं, उनको डायग्नोज कर सकते हैं, जैसे कंजेनिटल हार्ट डिजीज़ है, टनल सिंड्रोम्स हैं, मतलब ये जेनेटिक्स से रिलेटेड हैं। अब हार्ट जो है वो इंटरनली जो है वो एक प्रॉब्लम है, एक डिफेक्ट है, तो आप एक्सटर्नली अगर आप प्रॉपर मतलब ठीक हैं लेकिन इंटरनली आपका हार्ट प्रॉपर काम नहीं कर रहा, तो आपके जो बचने के चांसेस बहुत कम होते हैं। उसके बाद जो अगर हम आएँ हमल के दौरान और मतलब पैदाइश के बाद इन नकायस को ईजीली जब हम डिटरमिन कर सकते हैं, तो बहुत सारे ऐसे प्रिवेंटिव मेजर्स हैं जो हम बिफोर प्रेगनेंसी और ड्यूरिंग प्रेगनेंसी जो हैं वो अगर हम कैरी करें तो
ठीक
इन
है,
बहुत सारी प्रॉब्लम से हम
बच सकते
बच
हैं।
सकते हैं।
ठीक है,
इसमें सबसे पहली बात जो है कि वैक्सीनेशन होनी चाहिए फीमेल्स की
ठीक है,
और मेल के ऑफ कोर्स दोनों की, पेरेंट्स की, कि आया अगर उनको किसी खास किस्म की बीमारी है तो वो बच्चों में ट्रांसफ़र ना हो। जैसे आजकल जो अर्ली एज में ही बच्चों को वो पोलियो और हेपेटाइटिस वगैरह की जो वैक्सीनेशन वो करवाते हैं।
ठीक है,
दूसरा अगर आपको कोई भी ऐसी विरासती बीमारी है जो आपको पेरेंट्स से मतलब आपके ख़ानदान में चली आ रही है, तो फिर अवॉइड करें इस चीज़ को कि मतलब आप शादी करने से, अगर शादी हो भी गई है तो प्रेगनेंसी को कैरी करने में जो है वो अवॉइड करना चाहिए। अगर आप करना ही चाह रहे हैं मतलब कैरी करना चाह रहे हैं तो आपको पहले अपने जेनेटिक काउंसलर से मिलना चाहिए, आपको जो बीमारी है वो उसको आप उसका इलाज करवाएं, उसके बाद जो है उसको कैरी करें। और ड्यूरिंग हम यूजली ऑब्जर्व किया खासतौर पर डेवलपिंग कंट्रीज़ में, जैसे कि हम पाकिस्तान, ईरान वगैरह, उसमें जो फीमेल्स हैं वो ड्यूरिंग प्रेगनेंसी बहुत सारी मेडिसिन जो हैं वो यूज़ करती रहती हैं गैर ज़रूरी तौर पर,
जी।
जिनका जो है वो बच्चे पर
इफेक्ट
असर पड़ता है। आफ्टर ड्यूरिंग प्रेगनेंसी ऐसे कुछ प्रिवेंटिव मेजर्स हैं जो आप मतलब लें तो अडॉप्ट करें तो उनका मतलब बच्चे की सेहत पर अच्छा असर पड़ सकता है। जैसे आप अपनी डाइट जो है वो उसका खास ख्याल रखें, विटामिन्स जो है वो उनसे भरपूर जो है वो खुराक खाएं, उसके अलावा ख़ास तौर पर फीमेल को एक्टिव, अगर वो खुद स्मोकिंग नहीं करती तो उसको ऐसी इन्वायरमेंट में भी नहीं रहना चाहिए कि जहाँ पर वो मतलब एज ए पैसिव स्मोकर रहे। उसके बाद हल्के जो है वो हल्की फुल्की जो एक्सरसाइज करते रहें और प्रॉपर प्रॉपर जो है वो आराम करें। उसके बाद सबसे ज़्यादा जो कॉम्प्लिकेशंस ज़्यादातर ज़रूरी है प्रिवेंटिव मेजर्स में जो फीमेल को ड्यूरिंग प्रेगनेंसी जिन फीमेल को करना चाहिए वो है डायबिटिक फीमेल्स।
हाँ बिल्कुल। तो साहब आप पानी है कि लेना चाहें तो जी, आप बात करें डायबिटिक फीमेल्स की।
डायबिटिक फीमेल्स की एक तो उनके वेट का मसला होता है, दूसरा क्योंकि डायबिटीज से बचने के लिए उनको बहुत सारी मेडिसिन जो है वो लेनी पड़ती हैं, तो उसका बच्चे पर जो है वो बहुत ज़्यादा असर पड़ता है।
सही डॉक्टर साहब, बहुत शुक्रिया आपका, और आज आपने जो है बहुत ही बेहतरीन तरीके से हमें बताई कि किस तरह से हम पैदाइशी नकाय से जो है वो नाजरीन बच सकते हैं और आने वाले बच्चे के मुस्तकबिल पर जो उसके असर पड़ते हैं। मिसाल के तौर पर अगर कोई इसमें जिस्मानी नकायस होते हैं तो वो सही तरह से खेल कूद नहीं सकता, या चाहे उसमें कोई जहनी नुक्स हो तो तब भी वो जो है वो माशरे का एक जो है वो सही हिस्सा नहीं बन सकता। कोशिश कीजिए जिन नुकात की तरफ डॉक्टर साहब ने जो इशारा किया, ख़ास तौर पर कि आप अपने डॉक्टर से रुजू करें अपने हमल के दौरान, और हमल से पहले जो है डॉक्टर से ज़रूर रुजू करें ताकि ऐसी मुश्किलात का सामना हमें ना करना पड़े और हम खुद भी जो है सेहतमंद रहे, हमारे आने वाले बच्चे भी जो है वो भी सेहतमंद रहे। डॉक्टर साहब आपका बहुत शुक्रिया अदा करते हैं, आप यहाँ तशरीफ लाए और बहुत ही मुफीद गुफ्तगू रही आपके साथ। जी मोहतरम नाज़रीन, चलेंगे खुर्रम की तरह।
बहुत शुक्रिया रुबाब, और डॉक्टर साहब का डॉक्टर इश्ताक अहमद का शुक्रिया अदा करते हैं, PhD फेलो हैं तेहरान यूनिवर्सिटी ऑफ मेडिकल साइंसेज से, कि उन्होंने एक बड़े अहम मौजू की तरफ हमारी तवज्जो दिलाई। उसके अलावा हसन नवाज करदी साहब का भी शुक्रिया अदा करते हैं, इस्लामाबाद स्टूडियो से उन्होंने हमें ज्वाइन किया। यहाँ पर हमारे साथ एक बड़ी खूबसूरत सी चीज़ शेयर की गई है और कहा गया कि ना कोई नाना मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जैसा, ना कोई बहादुर अली जैसा, ना कोई लाडला हसन जैसा, ना कोई शहीद हुसैन जैसा, ना कोई अलमदार अब्बास जैसा, ना कोई जवान अकबर जैसा, ना कोई प्यासा असगर जैसा, ना कोई दुल्हा कासिम जैसा, ना कोई ज़मीन करबला जैसी, ना कोई माँ फातिमा जैसी, ना कोई कनीज फिजा जैसी, ना कोई बहन जैनब जैसी। बहुत शुक्रिया अदा करता हूँ, और ऐसी खूबसूरत चीज़ आपने हमारे साथ शेयर की। उसके अलावा जवेद हुसैन भट्ट साहब ने हमें सलाम कहा है, वालेकुम सलाम कहता हूँ। मोहम्मद यूसुफ साहब ने सुबह खैर कहा है, आपको भी सुबह खैर। और उसके अलावा 00923344200 ने हमारे लिए एक वीडियो हमारे साथ शेयर किया है, उनका भी शुक्रिया अदा करता हूँ। हाजी ग़ुलाम रज़ा साहब ने जो है उन्होंने कहा है कि जो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शूटिंग जो है वो कुम में हुई है, और ये सवाल जो है हमारे प्रोग्राम बज़्म अंजुम का था, और बहरहाल अच्छा है, ठीक है, आपने जवाब दे दिया, और शुक्रिया अदा करता हूँ हमारे सारे नाज़रीन का जो हमें हमारे व्हाट्सएप वाइबर पे याद रखते हैं। मैं बताता चलूँ, कल इंशाल्लाह हमारे साथ डॉक्टर शमीम अख्तर होंगे, और वो हमारे साथ इंशाल्लाह तिब के मुतालिक किसी बीमारी के सिलसिले में हमारे साथ इंशाल्लाह बात करेंगे, और दूसरी तरफ हम अपने हफ्ते के मौजू के सिलसिले में भी गुफ्तगू को इंशाल्लाह आगे बढ़ाएंगे। अपना बहुत ख्याल रखिए। कल तक के लिए मुझे खुर्रम गर्जेजी और रुबाब मंसूरी को प्रोग्राम नसीम ज़िंदगी से इजाज़त दीजिए। खुदा हाफ़िज़।